आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
साथी हृदय को आखा खोलेर यीशु मसीह नै लागेका छन्। बादलको सवारीमा भएर बादलको सवारीमा भएर हेर न साथी हेर न बचाउने हेर न साथी हेर न हृदयको आँखा खोलेर यीशु मसीह आउने लागेका छन्। बादलको सवारीमा भएर बादलको सवारीमा भएर हेर न साथी हेर न प्रभु क्रिस्ट जीवन मुक्ति दिने एउटै छन् प्रभु क्रिस्ट तिम्रो हाम्रो आत्मा बचाउने तिम्रो हाम्रो आत्मा बचाउने हेर न साथी हेर न हृदयको आँखा खोलेर यीशु मसीह आउने लागेका छन्। बादलको सवारीमा भएर बादलको सवारीमा भएर हेर न साथी हेर न तिम्रो हाम्रो आत्मा बचाउने तिम्रो हाम्रो आत्मा बचाउने हेर न साथी हेर न हृदयको आँखा खोलेर यीशु मसीह आउनै लागेका छन्। बादलको सवारीमा भएर बादलको सवारीमा भएर हेर न साथी हेर न
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नितान्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि जय मसीह। प्रिय श्रोता मित्रहरू, आज पनि तपाईहरूलाई आफ्नै यो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको क्रमबद्ध र श्रृंखलाबद्ध अध्ययनको क्रममा आज हामी लुका 16 अध्यायबाट देख्न अध्ययन गर्न गइरहेका छौं। सबभन्दा पहिले यहाँ हामी देख्छौ अधर्मी चतुर भण्डारीको दृष्टान्त। यस दृष्टान्तमा हाम्रो प्रभुले एक व्यक्तिको उदाहरण दिनुहुन्छ जसले संसारको सिद्धान्तको पछ्याएका थिए। हामीलाई परमेश्वरको वचनमा भनिएको छ कि संसारले आफ्नाहरूलाई प्रेम गर्छ तर परमेश्वरको कामलाई घृणा गर्छ। युहन्ना 15:18-19 येशु प्रभु भन्नुहुन्छ, यदि तिमीहरू संसारको भए संसारले तिमीहरूलाई प्रेम गर्ने थियो, तर तिमीहरू संसारको होइनौ, मैले तिमीहरूलाई संसारबाट चुनेकोले संसारले तिमीहरूलाई घृणा गर्छ। परमेश्वरको सन्तान यस संसारको होइन र संसारको सिद्धान्त र नीतिहरूद्वारा जीवनयापन गर्दैन। पावल भन्छन् गलाती 1:4, उहाँले परमेश्वर र हाम्रो पिताको इच्छा अनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापको निम्ति आफैलाई समर्पण गर्नुभयो। रोमी 12:2 भन्छ, यस संसारसित एकै चालको नहो, तर तिमीहरूको मनको परिवर्तनले तिमीहरू बदलियो। परमेश्वरका असल मनपर्ने र सिद्ध इच्छा के रहेछ भनी तिमीहरू जाँचेर पत्ता लगाऊ। अन्त्यमा 1 युहन्ना 2:15 भन्छ, संसारलाई प्रेम नगर न त संसारमा भएका कुनै चीजलाई प्रेम गर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। अहिले यस संसारको व्यवस्थाद्वारा 10 अधर्मी भण्डारीहरूलाई चलाइन्दछ। 16:1-7 भनिएको छ, येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, कुनै धनी मानिसको एकजना व्यवस्थापक थियो। त्यसले आफ्नो मालिकको धन सम्पत्ति उडाइरहेको छ भन्ने अभियोग त्यसको विरूद्धमा लागेको थियो। तब मालिकले त्यसलाई बोलाएर भन्यो, तेरो विषयमा म जे सुन्दैछु त्यो के हो? व्यवस्थापकले तेरो कामको हिसाब मलाई दे, अब उपरान्त त व्यवस्थापक रहने छैनस्। तब व्यवस्थापकले आफ्नो मनमा नै भन्यो, अब म के गरौं, किनकि मेरा मालिकले मबाट व्यवस्थापकको काम खोज्न लागेको छ। खनजोत गर्ने मेरो तागत छैन, भेक माग्न मलाई लाज लाग्छ, अब मैले के गर्नुपर्ने हो मैले सोचिसकेको छु। व्यवस्थापकको कामबाट खारिज भएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा कसरी स्वागत गर्नेछन् सो निश्चय गरेको छु। तब त्यसले मालिकका ऋणीहरू एक एकलाई बोलायो र पहिलालाई भन्यो, तिमीलाई मालिकको ऋण कति छ? उसले भन्यो, 3,000 लिटर तेल। तब व्यवस्थापकले उनलाई भन्यो, तिम्रो तमसुक ल्याऊ र चाँडै बसेर 1500 लिटर लेख। त्यसपछि त्यसले अर्कालाई भन्यो, तिम्रो ऋण कति छ? उसले भन्यो, 350 क्विन्टल गहुँ। त्यसले उसलाई भन्यो, तिम्रो तमसुक ल्याऊ र 300 क्विन्टल लेख। यस दृष्टान्तमा येशू एउटा बेइमान चतुर र अधर्मी भण्डारीको वा व्यवस्थापकको बारेमा कुरा गर्नुहुन्छ जसले आफ्नो काम गुमाउन लागेको थियो। त्यस भण्डारीलाई व्यवस्थापकलाई आफ्नो मालिकले सम्पत्ति उडाउने आरोप लगाएको कारणले त्यस मालिकले त्यस कामबाट निकाल्ने निदो गरे। तर आफ्नो मालिकको घरबाट जान भन्दा पहिले त्यस भण्डारीले व्यवस्थापकले एउटा चतुर कार्य गर्यो। त्यसले आफ्नो मालिकका ऋणीहरूलाई बोलाएर तिनीहरूको ऋण घटाइदियो, जुनको परिणाम स्वरूप तिनलाई कामबाट निकालिँदैन कारण तिनले धूर्तैको प्रदर्शन गर्न सक्ने योग्यता देखाए। 8 भनिएको छ, अब त्यसको मालिकले त्यस अधर्मी व्यवस्थापकको तारीफ गर्यो किनकि त्यसले चतुरैसित काम गरेको थियो। किनकि यस संसारमा मानिसहरू आफ्नो पुस्ताका अरू मानिससँग व्यवहार गर्दा ज्योतिका सन्तानहरू भन्दा अझ बढी चतुर हुन्छन्। मित्र, यो अति नै छक्कै पार्ने कथन हो। यस्तो कथन कसले बनाएको थियो? भण्डारीको मालिक, व्यवस्थापकको मालिक, जो धनी व्यक्ति थिए। वास्तवमा यो व्यक्ति धनी बन्नलाई यो अधर्मी चतुर भण्डारीले जस्तै चतुर खालको सिद्धान्त वा नियमको प्रयोग गरेथे। यसमा कुनै सन्देह छैन। तिनले यस भण्डारीलाई व्यवस्थापकलाई भन्छन्, तिनले चतुरैसित यो काम गरे। कुन तरिकामा? संसारको सिद्धान्त वा नीति अनुसार। अनि संसारले ख्रिष्ट घृणा गर्दछ। यसले आफ्नै नियमहरू बनाउँछ। संसारिक मालिकले संसारिक भण्डारीलाई, व्यवस्थापकलाई तिनको संसारिक व्यवहार लेनदेन अनुसार तिनको संसारिक बुद्धि र ज्ञानको निम्ति प्रशंसा गरे। प्रभु येशूले भन्नुभयो, किनकि यस युगका सन्तान आफ्नो पुस्तमा ज्योतिका सन्तान भन्दा बढ़ता चतुर हुन्छन्। मतलब यो युगको यो संसारका सन्तानहरूले ज्योतिका सन्तानहरू भन्दा चतुराईमा व्यवसाय गर्दछन्। नौपद, म तिनीहरूलाई भन्दछु, आफ्नो निम्ति संसारको धनले मित्रहरू बनाऊ, र जब त्यो धन शेष हुन्छ तब तिनीहरूले तिनीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून्। यहाँ उल्लेखित अधर्मको धन भनेको चाहिँ धन सम्पत्ति र रूपियाँ पैसा भनेको हो। यहाँ अधर्मको धन भनेको कारण चाहिँ तिनीहरूले मानिसलाई धोका दिन्छन् र झुट्टा सुरक्षातिर डोर्याउँछन् र आत्मालाई दण्डतिर डोर्याउँछ यदि यिनीहरूलाई लुट्न अनुमति दिन्छौ भने। एउटा कुरा थाहा पाऊ कि पैसा स्वयंमा नै कुनै खराबी छैन। धन पैसा अधर्मी वा धर्म शून्य हुन्छ। रूपियाँ पैसाको प्रेम नै सबै खराबीको जड़ हो। विश्वासीहरूको लागि पैसा आत्मिक र धार्मिक र पवित्र हुनुपर्छ। हाम्रो प्रभुले भन्नुभयो, हामीले आफ्नो धन स्वर्गमा जम्मा गर्नुपर्छ। हामी पैसा कसरी प्राप्त गर्दछौ त्यसमा ज्ञानी हुनुपर्दछ। अर्को शब्दमा हामीले परमेश्वरको महिमा हुने कुरामा दिनुपर्दछ। जब हामी स्वर्गमा जान्छौ एक दिन हामी स्वर्गमा स्वागत गरिनेछौ। 10-12 पदमा भनिएको छ, जो थोरै कुरामा इमान्दार हुन्छ त्यो धेरैमा पनि इमान्दार हुन्छ, र जो अति सानो कुरामा बेइमान हुन्छ त्यो धेरैमा पनि बेइमान हुन्छ। यसकारण तिमीहरू संसारिक धनमा इमान्दार भएनौ भने तिमीहरूलाई साँचो धनको जिम्मा कसले देला? मित्र, संसारका सारा धन सम्पत्ति खास गरी परमेश्वरकै हुन् र हामी चाहिँ भण्डारे अर्थात व्यवस्थापक मात्र हौं। हामीसँग विश्वासीको रूपमा केही पनि आफ्नो भन्ने छैन। उहाँका चीजहरूलाई हामी कसरी प्रयोग गर्छौं त्यसमा हामी परमेश्वरप्रति जवाबदेही छौं। उहाँले भन्नुभयो, यस युगको मानिसहरू मतलब यस संसारका मानिसहरू आफ्नो भण्डारेपनमा ज्योतिका सन्तानहरू भन्दा चतुर छन्। तिनीहरू आफ्नो स्वार्थको निम्ति आफ्नो निम्ति विभिन्न किसिमको चतुराईसँग जम्मा गर्दछन्। आज ख्रिस्टियनहरू विश्वासीहरू अधर्मको धन अर्थात पैसाको प्रयोगमा सिपालु छन्। के तिनीहरू आत्मिक धनहरू थुपार्ने प्रयोग गर्छन्? के परमेश्वरको वचन मानिसलाई सुनाउनेको निम्ति प्रयोग गरिरहेका छन्? मित्र, परमेश्वरले तपाईंलाई दिनुभएको पैसाको दुरूपयोगको लागि लेखा उहाँले माग्नुहुन्छ। अधर्मी चतुर भण्डारीको दृष्टान्तमा प्रभु भनिरहनु भएको छ, के तिमी सोच्दछौ कि परमेश्वरले तिमीहरूलाई स्वर्गीय धनहरूको वा धनहरूले भरोसा गर्न सक्नुहुन्छ जबकि तिमीहरू पृथ्वीमा उहाँले दिनुभएको साना कुराहरूलाई उचित रूपमा प्रयोग गरिरहेका छैनौ? पैसा विश्वासीको निम्ति आत्मिक कुरा हो। तपाईंलाई यसको दिने कामको निम्ति मात्र जवाबदेह हुनुहुन्न, तर कसरी यसको परमेश्वरको सेवाको निम्ति लगानी गर्नुभयो त्यस कुरामा जवाबदेह हुनुहुन्छ। 13 पदमा भनिएको छ, कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन किनकि त्यसले एउटालाई घृणा गरेर अर्कोलाई प्रेम गर्छ अथवा त्यो एउटाको भक्त भएर अर्कोलाई तुच्छ ठान्छ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ। मित्र, तपाईँ आफ्नो धन रूपियाँ पैसासँग के गरिरहनु भएको छ? के तपाईँ पैसा बनाइरहनु भएको छ? यदि तपाईँ पैसा कमाइरहनु भएको छ भने यसलाई के गरिरहनु भएको छ त? यो प्रासंगिक प्रश्न हो। के तपाईँ यसलाई संसारका कुराहरूको लागि प्रयोग गरिरहनु भएको छ? यदि यसो गरिरहनु भएको छ भने तपाईँ धनको सेवा गरिरहनु भएको छ। त्यो नै तपाईँको मालिक हो। तपाईँ परमेश्वरलाई कि धनको सेवा गरिरहनु भएको छ? तपाईँ यी दुवैलाई सेवा गर्न सक्नुहुन्न। अनि हामी अगाडि देख्छौं येशूले लालची फरिसीलाई उत्तर दिनुहुन्छ। परमेश्वरले फरिसीहरूको हृदयहरू जान्नुभयो। परमेश्वर तपाईँको हृदय जान्नुहुन्छ। हामी अरूहरूको अगाडि धर्मी वा आत्मिकीको मुकुण्डो लगाएर उभिन सक्छौ तर परमेश्वरको अगाडि कदापि सक्दैनौ। हामी परमेश्वरको स्तर अनुसार नापिन सक्दैनौ। येशू विवाह विच्छेदको बारेमा बोल्नुहुन्छ। 18 पदमा, जसले आफ्नो स्वास्नीलाई त्यागेर अर्कीलाई विवाह गर्छ त्यसले व्यभिचार गर्दछ र लोग्नेलाई त्यागेकी स्त्रीलाई विवाह गर्ने मानिसले पनि व्यभिचार गर्दछ। मित्र, यो कुरा याद राखौं कि ख्रिस्टियनहरूमा विवाह विच्छेद हुनुहुँदैन। यो शास्त्रीय होइन। यसपछि येशू धनी मानिस र गरीब लाजरसको घटनाको वर्णन गर्नुहुन्छ। यो दृष्टान्त कुनै काल्पनिक दन्त्य कथा होइन। म विश्वास गर्दछु कि उहाँले अन्य दृष्टान्तहरूमा जस्तै वास्तविक जीवनबाट यो कथा खिची ल्याउनुभयो। येशूले त्यस्ता नमूनाहरू प्रयोग गर्नुभयो जुन आफ्नो श्रोताहरूको निम्ति परिचित कुरा जाने बुझेका कुरा थिए। तिनीहरूले थाहा पाए कि उहाँ के को बारेमा कुरा गरिरहनु भएको छ। उहाँले यस दृष्टान्तमा संलग्न भएका व्यक्ति विशेषहरूमध्ये एकजनाको नाउँ उल्लेख गर्नुभयो अनि त्यो व्यक्तिको नाउँ लाजरस थियो। प्रभुले त्यस व्यक्तिको नाउँ उल्लेख गर्नु हुने थिएन जो छँदै थिएन यदि तिनी नभएको भए। 19 पद, एउटा धनी मानिस थियो जो बहुमूल्य वस्त्र र मिहिन मलमल लगाएर दिनु मोज मजामा बस्थ्यो। अमित्र, यो धनी मानिसको कथा हो जो विलासिताको जीवनमा रहन्थे तर ईश्वर नपाइकन मरेथे। तिनीसँग संसारमा सबै थोक थियो तर परमेश्वर थिएन। विश्व एक्काइस पदमा भनिएको छ, उसको ढोकामा लाजरस नौको एउटा गरीब मानिस ल्याएर राखिदिन्थे। त्यो घाउै घाउले भरेको थियो। त्यस धनी मानिसको टेबलबाट झरेका टुक्रा टुक्रीको खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चार्थ्यो। मित्र, यहाँ दुई श्रेणीका मानिस देख्छौ। एक व्यक्ति अत्याधिक धन सम्पत्तिवाला थिए र अर्को चाहिँ अति नै दरिद्र थिए। यो गरीब व्यक्ति जो धनी व्यक्तिको टेबलबाट झरेको टुक्रा टुक्रीमाथि आश्रित हुन्थे, तिनलाई कहिले पनि धनी व्यक्तिको टेबलमा भोजनको निम्ति बोलाइएन। तिनी ढोका बाहिर बस्नु पर्दथ्यो। कुकुरहरू आएर तिनको घाउहरू चाटिदिन्थ्यो। अब कथा यसरी अगाडि बढ्दछ। 22 पदमा भनिएको छ, त्यो गरीब मानिस मर्यो र स्वर्गीय दूतले त्यसलाई लगेर अब्राहमको काखमा वा अब्राहमसँग राख्यो। त्यो धनी मानिस पनि मर्यो र गाडियो। अहिले त्यो गरीब भिखारी र धनी मानिस दुवै मरे। त्यो भिखारीको लासलाई गाड्नको निम्ति त्यहाँ धेरै मलामीहरू थिएन। उसलाई, उसको मरेको शरीरलाई, लासलाई, मरेको जनावरलाई जस्तै उठाएर गेहेन्नोको बेसीमा फ्याँकिदिए, जहाँ फोहोर मैला फ्याँकिन्थ्यो र जलाइन्थ्यो। यही स्थानमा त्यस बेला गरीबको लासहरूलाई तिनीहरूले फ्याँक्थे। त्यो गरीबले आफ्नो प्राण त्याग्ने बित्तिकै स्वर्गीय दूतहरू उसको मुर्दा हालेको बाकस बोक्ने व्यक्ति थिए र उसलाई तिनीहरूले बोकेर अब्राहमको काखमा राखे। धनी मानिस पनि मर्यो र पुरिए। तिनको निश्चय नै ठूलो मलामीहरूको भीड़हरू थियो। थुप्रै इष्टमित्र शुभचिन्तकहरू पनि बड़ो स्वागतसहित कब्रस्थानमा पुर्न लगिए। तर दुःखको कुरा यो हो कि तिनले स्वर्गीयमा कति पनि स्वागत पाएन। बरू तिनी अर्को डरलाग्दो यातनाको स्थानमा गए। 23 पदमा भनिएको छ, नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढामा अब्राहम र उनको संगमा लाजरसलाई देख्यो। यहाँ दुई कुराहरूको नोट गर्नुहोस्। पापैमा गुमेको व्यक्ति मृत्युपछि सचेतन कष्टको स्थानमा जाँदछ, यातनाको स्थानमा जाँदछ। उही समयमा मानिसले एक आपसलाई मृत्युपछि चिन्दछ। हाम्रा आफ्ना परिचय वा पहिचानहरूको गुमाउँदैनौ। यहाँ उल्लेख भएको नर्क शब्द ग्रीकमा हेडेसो, यसको मतलब हुन्छ अदृश्य संसार, अधलोक। वास्तवमा नर्क अहिलेसम्म खोलिएको छैन वा बनिएको छैन। हामी यसको बारेमा प्रकाश 20:10 नपुगुञ्जेलसम्म यसको बारेमा हामी पढ्दैनौ। प्रकाश 20:10 भन्छ, जहाँ यसले हामीलाई भन्दछ, नर्कमा फालिने पहिलो प्राणीहरू चाहिँ ख्रिष्ट विरोधी र झुट्टा अगमवक्ताहरू हुनेछन्। जब तिनीहरू मर्दछन्, धनी मानिस गएको ठाउँमै अदृश्य संसारमा जान्छन्, अर्थात मरेको व्यक्तिको जाने स्थानमा। मृत्यु विच्छुट हो, यसको कहिले पनि अर्थ लोप वा समाप्त हुँदैन। हाम्रो प्रभुले पुर्खा आदमले मना गरेको फल खाने बित्तिकै तिनी मरे। शारीरिक रूपमा तिनी पछिबाट 900 वर्ष नपुगिन्जेलसम्म मरेका थिएनन्, तर त्यो मना गरेको फल खाएको दिनदेखि नै तिनी परमेश्वरबाट विच्छुट भए वा अलग भए। येशूले यस बारेमा बोल्नुभयो जब उहाँले भन्नुभयो युहान 11:25-26, पुनरुत्थान र जीवन मनै हो। मलाई विश्वास गर्ने मर्यो भने पनि बाँच्नेछ, बाँच्ने र मलाई विश्वास गर्ने प्रतीक कहिले पनि मर्ने छैन। मानिस पापद्वारा परमेश्वरबाट विच्छुट वा अलग हुन जान्छ। मानिसहरू आफू जीवितै छँदै पनि मरेका हुन सक्छन्। पावलले एफिसीहरूलाई एफिसी 2:1 भने, जब तिमीहरू आफ्नो अपराध र पापमा मरेका थियौ तब उहाँले तिमीहरूलाई सजीव पार्नुभयो। मित्र, मर्नुको पहिलो अर्थ हुन्छ परमेश्वरबाट पापको कारण अलग वा बिछोट हुनु। यदि हामीले ख्रिष्टलाई साँचो विश्वासद्वारा उद्धारकर्ताको रूपमा ग्रहण गरेका छैनौं भने हाम्रो अवस्था मर्यतुल्य अवस्थामा छ। अनि त्यहाँ दोस्रो मृत्यु छ, जुन आत्मिक मृत्यु हो। यो चाहिँ परमेश्वरबाट अनन्तकालीन अलग वा बिछुट हो। शारीरिक मृत्युमा खालि शरीर निष्क्रिय र प्राणविहीन हुन जान्छ, किनभने त्यस व्यक्तिको आत्मा बाहिर निस्किजान्छ। मुर्दा शरीरलाई च्यानमा गाडिन्दछ र तत्वहरू माटोमा मिसिन पुग्छ। उत्पत्ति 3:19 भन्छ, किनकि त माटैबाट निकालिएको थिइस्, त माटैको होस् र माटैमा फर्किजानेछस्। त्यसकारण मृत्युको अर्थ हो बिछुट वा अलग। मित्र, यस नयाँ नियममा नरकमा अनुवाद गरेको अधलोकको सम्बन्धमा यो कुरा थाहा पाउन, यो दृष्टान्त बुझ्न सजिलो हुन्थ्यो। यसको दुई विभाजनहरू छन्, अर्थात प्याराडाइज, जुनलाई यहाँ अब्राहमको काक भनेर उल्लेख गरिएको छ, अधलोक भनेर उल्लेख गरिएको छ, र अर्को चाहिँ यातनाको कष्टको स्थान। यी दुई विभागहरूको बारेमा जान्दा उक्तम हुन्छ। अनि यो कुराको हामीले याद राखौं कि जब प्रभु येशु ख्रिष्ट पुनरुत्थान हुनु भएर स्वर्गीय रहण हुनुहुँदा आफैसँग पुरानो नियमका सन्तहरूलाई त्यहाँबाट लिएर जानुभयो र अहिले प्रभुमा सुत्नेहरूको आत्मा अर्थात प्रभुमा मर्नेहरूको आत्मा सिधै प्रभुसँग रहनलाई स्वर्गीयमा जान्छ। यसको बारेमा एफिसी 4:8-10 पदमा देख्छौ। अनि कष्टको स्थान चाहिँ सेतो सिंहासनको इन्साफ वा दण्डसम्मको लागि पापैमा मरेको गुमेका पापीहरूको आत्मालाई राख्ने ठाउँ हो र अहिले पनि तिनीहरूको आत्मा त्यही ठाउँमा जान्छ। प्रकाश 20:11-15 पदमा हेर्नुहोस्, यस इन्साफमा उभिने हरेक जना गुमेका दण्डयोग्य पापीहरू हुन् र तिनीहरूलाई अन्त्यमा आगोको कुण्डमा फ्याँकिनेछ जुन दोस्रो मृत्यु हो। बाइबलले भन्दछ, अहिले जब धनी मानिस मर्यो तिनको आत्मा पापैमा गुमेका मरेकाहरूको आत्मा जाने विभाग वा कष्टको स्थानमा गयो अनि भिकारी लाजरस चाहिँ प्याराडाइस भन्ने अर्थात अब्राहमको काक भन्ने स्थानमा गयो अनि त्यहाँ चाहिँ धर्मीहरूको आत्मा जाने गर्दथ्यो। अहिले यो कुराको ध्यान दिनुहोस् कि हाम्रा प्रभुले भनिरहनु भएको कुरालाई। उहाँले भन्नुभयो, धनी व्यक्ति कष्ट र यातनाको स्थानमा गए किनभने तिनी धनी थिए र गरीब भिखारी चाहिँ अब्राहमको काखमा गए किनभने तिनी गरीब थिए। हेर्नुहोस् त, अहिले मृत्युपछि तिनीहरूको स्तर बिल्कुल फेरिएको छ। पृथ्वीमा दुःख पाउने इन्कार गरिएको गरीब दुखी मानिस आनन्दको स्थानमा छ तर संसारमा मोज मजा र विलासितामा जिउने धनी मानिस कष्ट र यातनाको स्थानमा छ। तर यो कुराको याद राखौं कि भिखारी गरीब दुखी भएकोले गर्दा अब्राहमको काखमा अर्थात स्वर्गीयमा गएका थिएनन् र धनी मानिस प्रशस्त धन र विलासितामा रहेकोले गर्दा यातना कष्टको स्थानमा गएका थिएनन्। तर यो चाहिँ तिनीहरूको हृदयहरूमा के कुरा थियो त्यसको आधारमा थियो, तिनीहरूको आन्तरिक हृदयको खास अवस्थाको आधारमा। एउटा व्यक्ति परमेश्वरलाई जान्ने, अर्को व्यक्ति परमेश्वरलाई नजान्ने, त्यसको आधारमा थियो। यही नै हाम्रो प्रभु यो पूरा खण्डभरि भनिरहनु भएको छ। मानिसले बाहिर आकृति हेरेर इन्साफ गर्न सक्दैन। यस कथामा केही अरू कुराहरू पनि प्रकट भएका छन् कि हामी थाहा पाउने छैनौं कि यदि हाम्रा प्रभुले तिनीहरूलाई प्रकट गरी नदिनु भएको भए। निरन्तर कथा अगाडि बढ्छ। दुवै दुई बेग्ला बेग्ला स्थानमा छन् तर आपसमा देख्न सक्छन्। फरक यति मात्र छ कि गरीब आनन्दको स्थानमा छ र धनी चाहिँ कष्ट र दुःखको स्थानमा छ। यस बेला भनिएको छ 23 पदमा, नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढामा अब्राहम र उनको संगमा लाजरसलाई देख्यो। अनि 24 पदमा भनिएको छ, अनि उसले कराएर भन्यो, हे पिता अब्राहम, म माथि दया गरेर लाजरसलाई पठाइदिनुहोस् र त्यसले आफ्नो औंलाको टुप्पो पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदियोस् किनकि म यस ज्वालामा भयंकर वेदना पाइरहेको छु। यो धनी मानिस अहिले भिखारी बन्यो जबकि अहिले भिखारी चाहिँ धनी बन्यो। 25-26 पद, तर अब्राहमले भने, छोरो याद गर, तैले आफ्नो जीवनकालमा असल असल कुराहरू भोग गरिस् र त्यसै गरी लाजरसले दुखै दुःख भोग्यो, त्यो अब यहाँ आराममा छ र त चाहिँ कष्टमा छस्। यी सबै कुरा बाहेक यहाँबाट त कहाँ पारी जान खोज्नेहरू जान नसकुन् र त्यहाँबाट यहाँ हामी कहाँ वारी आउन नसकुन् भनेर हामीहरू र तिनीहरूका बीचमा एउटा अति गहिरो धाँधो छ। मित्र, यो कुराको याद राखौं कि ख्रिष्टको मृत्युबाट पुनरुत्थानदेखि प्रभुमा सुत्ने विश्वासीहरूको शरीरहरू चिहानमा जान्छ, माटोमा मिल्न जान्छ, तर तिनीहरूका आत्माहरू ख्रिष्टसँग हुनलाई जान्छ। दोस्रो कोरन्थी 5:8 पदमा यो कुरा लेखिएको छ, तर पापैमा गुमेकाहरू चाहिँ मृत्युपछि तिनीहरूको आत्माहरू अझै दुःख यातना र कष्टको स्थानमा जान्छ। एफिसी 4:8-10 पद अनुसार यो कुरा पनि याद राखौं कि येशू क्रूसमा मृत्युपछि अधलोकमा झर्नुभयो, यस ठाउँमा झर्नुभयो र उहाँ प्याराडाइस वा अब्राहमको काख पनि भनिन्छ त्यस विभागमा प्रवेश गर्नुभयो। यो चाहिँ ख्रिष्ट आउनुभन्दा पहिले पुरानो नियमका धर्मी सन्तहरूको आत्मा जाने स्थान हो। अहिले उहाँ त्यस स्थानमा प्रवेश गर्नुभएर यसलाई रित्तो पार्नुभयो। आज अधलोकको त्यस प्याराडाइस वा अब्राहमको काखको खण्ड वा विभाजन स्थानमा कोही जाँदैन, तर त्यस अधलोकमा कष्टको यातनाको स्थान अझै त्यहाँ छँदैछ जहाँ हरेक अविश्वासीहरूको आत्मा त्यहाँ जान्छ जब तिनीहरू मरेपछि। त्यो दिन आइरहेको छ, अधलोक आगोको कुण्डमा फ्याँकिनेछ। मित्र, शरीर चाहिँ खालि शारीरिक घर जुनमा तपाईँ र म रहन्छौं। मृत्युमा हामी आफ्नो पुरानो घरबाट हटिजान्छौं अनि हाम्रो आत्मा जाने दुई जग्गा छन्, त्यो हो या त ख्रिस्टसँग हुन स्वर्गीयमा या उही अधलोकको कष्ट र दुःखको स्थानमा। अब भन्नुहोस्, यदि हामी अहिले मरिहाल्यौं भने हाम्रो आत्मा कहाँ जाने? यदि स्वर्गीयमा जान्छ भने त्यो आनन्दको स्थान हो, तर कष्टको स्थानमा जान्छ भने त्यो दयनीय कुरा हो जुन अन्तिममा कहिले ननिम्ने आगोको कुण्डोमा फ्याँकिनेछ। हाम्रो प्रभुले यो कुरा स्पष्ट पार्नुभएको छ। अब हामीले यो जीवनमा आफ्नो निर्णय बनाउनै पर्छ कि मरेपछि हामी कहाँ जाने। हामीले मृत्युपछि दोस्रो अवसर पाउनु सक्दैनौं। 27 पद उसले भने पिता यसै कारण म तपाईलाई विन्ती गर्दछु तपाईले त्यसलाई मेरो बाबुको घरमा पठाउनुहोस् यो कुराको ध्यान दिनुहोस् त उसका बाँचेका दाजुभाइहरूको निम्ति तिनको ख्याल र वास्ता तिनीहरूले प्रस्ताव गरेका चाहन्थे र समय ढिलो हुनभन्दा पहिले प्रस्ताव गरेको देख्न चाहन्थे मित्र यदि दण्डित पापीहरू पुनः फर्की आउने अवसर पाए आफ्नो अनुभव पछि हामीलाई सुसमाचार सुनाउने थिए किनकि त्यो वास्तवमा कठोर स्थान हो 28-31 पद किनभने मेरो पाँच भाइ छन् र त्यसले तिनीहरूलाई चेतावनी दियोस् नत्र त तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान् तर अब्राहमले भन्यो तिनीहरूका साथमा मूसा र अगम वक्ताहरूको पुस्तक छन् तिनीहरूले ती सुनुन् तर उसले भन्यो होइन पिता अब्राहम मरेकाबाट कोही एकजना तिनीहरूका गयो भने त तिनीहरूले प्रस्ताव गर्नेछन् उनले उसलाई भन्यो मूसा र अगम वक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्ने छैनन् मित्र धेरै मानिसहरू विश्वास गर्छन् कि हजारौंले प्रस्ताव गर्ने थिए यदि कोही मृत्यु पश्चात फर्की आए र मृत्यु कस्तो हुन्छ त्यसको बारेमा बताए हजुर कोही एकजना मृत्यु पश्चातबाट फर्की आउनु भएको छ उहाँको नाउँ येशु प्रभु हो आफ्नो निर्णय बनाउनलाई ढिलो नगरौ मृत्यु पछि अर्को अवसर हुने छैन प्रभु आफ्नो वचन अध्ययनद्वारा हरेकलाई आशिष दिउन् प्रिय श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ हामी हृदयदेखि नै स्वागत गर्नेछौ स्वीकार गर्नेछौ साथै बाइबल सम्बन्धित प्रचारहरू कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ ठेगाना एकपल्ट सुन्नुहोला कार्यक्रम मुक्तिको मार्ग जीपीओ नम्बर 8975 ईपीसी 2561 काठमाडौँ हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 98-4735-679-8470-35679 हुन्छ श्रोता आजलाई हामी बिदा चाहन्छौ अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ तबसम्मलाई नमस्कार